आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
कसरी बग्छ यो प्रेम को खोला, म कसरी भनु, यो छाती पोल्छ प्रस्तापी मनले, म कसरी कहूँ, नयनमा आँसु हृदयमा हाँसो लिएर म हिँड्दैछु, यीशुको प्रेम सबैलाई दिन म अघि बढ्दैछु, हिजको मेरो पुरानो बाटो छोडी म आउँदैछु, आजको दिनमा यो नयाँ मनले हिँड्दैछु नयाँ गोरेटो, नयाँ गोरेटो, नयाँ गोरेटो, नयाँ गोरेटो, त्यो मेरो कसरी प्रेमलाई छोए, घात पुर्याउने ओठा त्यो मेरो कसरी प्रेमलाई चाखे, यो कस्तो माया बग्दैछ आज म कसरी थामु, निचुरी मनको म पापीलाई क्षमाको यो गोरेटो, नयाँ गोरेटो, पंछी जस्ते यो जीवन उड़ी जाने हो, लड़ाई र झगड़ा घृणा र द्वेष मरे र खेलाने हो, जीवनको अर्थ पाउने छौ तिमीले यीशुको प्रेमलाई पाए उहाँको न्यानो अंगालो भित्र पाउने छौ नयाँ गुरेटो
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित बुबा, आज पनि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहोस्। हामी खाली हृदयहरू लिएर आएका छौं। हाम्रो हृदयको आवश्यक अनुसार आफ्नो वचनद्वारा बातचित गर्नुहोस्। हामीलाई बुझ्ने ज्ञान मन दिनुहोस्, ताकि हामी आत्मिक रूपमा आशिषित हुन सकौं। प्रत्येक श्रोता मित्रहरूलाई आशिष दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले श्रेष्ठ गीत एक अध्याय एक पददेखि चार पदसम्मबाट देखिरहेका थियौ, जहाँ हामीले तीन कुराहरू देख्यौं। पहिलो थियो उसको चुम्बन, दोस्रो थियो उसको प्रेम, तेस्रो थियो उसको खिच्ने आकर्षण गर्ने शक्ति। यसको बारेमा हामीले विवरण सहित अघिल्लो दिनमा देखिसकेका छौं। आज हामी वचन अध्ययन एक अध्याय चार पदको देखि आठ पदसम्मबाट देख्नेछौ। आज हामी सबभन्दा पहिले देख्नेछौ उसको महलका कोठाहरू। जब हामी यसरी चित्कार छोड्छौ, मलाई तपाईसँगै लैजानुहोस् र हामी एकसाथ दगुरौं, उहाँले हाम्रो चित्कारको सुन्नुहुन्छ। राजाले मलाई आफ्नो महलको कोठामा ल्याउनु भएको छ। राजाको कोठा उहाँको उपस्थितिको गोप्य स्थान हो, जस्तो कि पवित्र वासस्थान भित्र पवित्रको पनि पवित्र स्थान हो। यो भीड र आवाजबाट टाढाको गोप्य स्थान हो। यो चट्टानको चेरामा स्थान हो, जुन हाम्रो निम्ति उहाँले बनाउनुभयो, जहाँ उहाँले हामीलाई उहाँका हातले ढाक्न सक्नुहुन्छ, छोप्न सक्नुहुन्छ र हामीसँग संगति गर्न सक्नुहुन्छ। यो ख्रिष्टको निमन्त्रण जस्तै हो। प्रकाश तीनको बीस पदमा भनिएको छ, हेर म ढोकामा उभिन्छु र ढकढकाउँछु, कसैले मेरो स्वर सुन्यो र ढोका खोल्यो भने म उस कहाँ भित्र आउनेछु र उससँग भोजन खानेछु अनि उसले मसँग भोजन खानेछ। उहाँसँगको यो कस्तो अवसर। तैपनि हामी यसैया जस्तै असहाय छौं र उससँग यसरी चित्कार छोड्छौ। यसैया छको पाँच पदमा, हाय म नष्ट भए किनभने म अशुद्ध ओठ भएको मानिस हुँ औ अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्दछु, किनकि मैले मेरो आँखैले सेनाका परमप्रभु महाराजा धीराजलाई देखे। तर राजाले मलाई उसको महलको कोठामा ल्याएका छन्। उहाँ नै एक हुनुहुन्छ जसले उद्धारको प्रबन्ध गर्नुभएको छ। उहाँ नै र उहाँले नै वेदीबाट आगोको भुङ्रा उठाउनु भएर हाम्रा ओठहरूको छुनुभयो। उहाँ नै एक हुनुहुन्छ जसले सर्वोच्च बलिदान बनाउनुभयो। श्रेष्ठ गीत एकको चार पदको चौथो खण्डमा भनिएको छ, तपाईँको निम्ति हामी रमाउनेछौ र आनन्द मनाउनेछौ। मित्र, हामीलाई हाम्रो मण्डलीहरूमा चर्चहरूमा धेरै आनन्द र हाम्रा जीवनहरूमा धेरै आनन्द हर्षको आवश्यक छ। येशूले भन्नुभयो युहना 10:10, म चाहिँ तिनीहरूले जीवन पाउन् र अझ प्रशस्त गरी पाउन् भनी आएको हुँ। अनि फेरि युहानाले लेखे 1 युहना 1:4, तिमीहरूको आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौ। प्रभु चाहनुहुन्छ कि हाम्रो आनन्दको जीवन होस्। मित्र, चर्चमा तमासा खेल गर्न छोडौं र यो भन्न छोडौं म त्यो निश्चित समूह वा मण्डलीको हुँ र मैले अनुभव पाएको छु। खास कुरा यो हो कि ख्रिस्ट तपाईँको यानी तपाईसँग आज निकट हुनुहुन्छ, नजिकमा हुनुहुन्छ। यहाँ भनिएको छ, 4 पढिदिन्छु एकपल्ट, मलाई तपाईसँगै लैजानुहोस् र हामी दुवै एकसाथ दगुरौं। राजाले मलाई आफ्ना महलको कोठामा ल्याउनु भएको छ, तपाईँको निम्ति हामी रमाउनेछौ र आनन्द मनाउनेछौ। डाक मध्य भन्दा पनि बढ़ी हामी तपाईँको प्रेमको प्रशंसा गर्नेछौ र सही मानिसले नै तपाईसँग प्रेम गर्दछ। मित्र, यस वर्तमान समयमा संसारमा हजारौं लाखौं मानिसहरू समस्या कष्ट तनावले झेलिएका छन् अनि तिनीहरूमध्ये धेरैजना सोच्दछन् कि आफ्नो समस्याहरूको, आफ्नो निराशा जीवनको, आफ्नो तनाव जीवनको, आफ्नो एक्लोपन जीवनको सामना गर्न मद्यपान गर्न आवश्यक छ। जीवन तिनीहरूको निम्ति अति नै जटिल कठिनको छ। मित्र, म तपाईँलाई भनौ, यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ सधैँ यो थाहा पाउन सक्नुहुन्छ कि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा पवित्र आत्माद्वारा खन्याएको छ अनि पवित्र आत्मा उहाँको प्रेमलाई हामी कहाँ वास्तविक बनाउन चाहनुहुन्छ। उहाँ हामीलाई उहाँको प्रेम हामी कहाँ प्रकट गर्न चाहनुहुन्छ त्यो रक्सीको भट्टीमा वा दोकानमा गएर मद्यपान गर्नुभन्दा उक्तम हो। एफिसी 5:18 भनिएको छ, दाग मदले न मात जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो। यदि हामी एफिसी 5 निरन्तर आगे अध्ययन जारी राखे हामी अर्को पदले निरन्तर यो कथन भनेको देख्छौ। एफिसी 5:19 आपसमा भजन स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुको निम्ति आफ्नो हृदयमा गाउ र भजन गर। 4:5 भनेको छ, डाक मध्य भन्दा पनि बढ़ी हामी तपाईँको प्रेमको प्रशंसा गर्नेछौ। सही मानिसले नै तपाईसँग प्रेम गर्दछ। सही मानिस को हो? ती तीनै मानिस हुन् जो उहाँका हुन्। तिनीहरू तीनै मानिस हुन् जसले उहाँलाई भनेका छन्, मलाई तपाईसँगै लैजानुहोस्, मलाई तपाईँ कहाँ खिच्नुहोस् प्रभु। उहाँले तिनीहरूलाई आफ्ना खुट्टामा उभ्याउनु भएको छ र तिनीहरूले जीवनको दौड़को दौड़नु पर्दछ विश्वासको कर्ता र सिद्ध तुल्याउनु हुने येशूलाई हेर्दै। ख्रिस्टियन जीवन लभ अफेयर हो। हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफैलाई हाम्रो निम्ति दिनुभयो। अहिले उहाँ हामीलाई भन्नुहुन्छ, म तिमीहरूको प्रेमको चाहन्छु, त्यसले यसको मोहर लगाउँछ। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्न भने त्यसपछि उहाँलाई प्रेम गर्ने बहाना नबनाउनुहोस्। तपाईँ जो भन्नुहुन्छ जे गर्नुहुन्छ त्यसमा इमानदार हुनुहोस्, विश्वासयोग्य हुनुहोस्। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्न भने ती सबै अर्थविहीन र खाली बकवास कुरा मात्र हुन्। मित्र, अहिले विश्वासीको दयालु प्यारो जवाबको सुन्नुहोस्। यो हामी भजन 63:1 पाउँछौ। यहाँ भनिएको छ, हे मेरो परमेश्वर, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँलाई बिहानै खोज्नेछु, पानी नभएको उभानो र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ, मेरो शरीरले तपाईँको अभिलाषा गर्छ। मेरो मित्र, के तपाईँ परमेश्वरको निम्ति प्यासी हुनुहुन्छ? प्रभु येशूले भन्नुभयो, यदि कोही तिर्खाउँछ भने म कहाँ आओस् र पियोस्। भजन संग्रह 63:2 भनिएको छ, तपाईँको शक्ति र महिमा देख्नलाई मैले तपाईँलाई वासस्थानमा हेरे। यो दुलाको संगतिको गुप्त स्थान हो मित्र। अनि भजन 63:3-5 भनिएको छ, किनकि तपाईँको करूणा जीवनभन्दा उक्तम छ, मेरो ओठले तपाईँको प्रशंसा गर्नेछ, यसैले म मेरो जीवनभरि तपाईँलाई धन्यको भन्नेछु र तपाईँको नाउँ लिएर आफ्ना हात उचाल्नेछु। मेरो प्राण हड्डीको मासु र हड्डीको मासी र बोसोले तृप्त हुनेछ र आनन्दित ओठबाट मेरो मुखले तपाईँको प्रशंसा गर्नेछ। ओ मित्र, हाम्रो ओठलाई, हाम्रा मुखलाई उहाँको स्तुति प्रशंसा गर्न कति धेरै व्यस्त राख्नुपर्छ। भजन संग्रह 63:7 भनिएको छ, किनकि तपाईँ मेरो सहायक हुनुभएको छ र तपाईँको तपाईँको पखेटाको छाया मुनि म आनन्दित हुनेछु। अनि तपाईँले यादै होला मती 23 अध्यायको 37 पदमा प्रभु येशूले भन्नुभयो, उहाँले यरूशलेमका मानिसहरूलाई जसरी कुखरीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटा मुनि जम्मा गर्छिन् बटुल्छिन्, त्यसरी नै उहाँले तिनीहरूलाई बटुल्न चाहनुभयो। यसले हामीलाई उहाँको प्रेमको तस्विर र हान्ति नोक्सानबाट असहायहरूलाई बचाउने सुरक्षा गर्ने उहाँको महान इच्छाको तस्विरको दिन्छ। भजन संग्रह 63 अध्यायकै 8-11 पदमा भनिएको छ, मेरो आत्मा खुरन्दारसँग तपाईँको पछि लाग्छ, तपाईँको दाहिने बाहुलीले मलाई सम्भाल्छ, तर मेरो प्राणलाई नाश गर्न खोज्नेहरू चाहिँ पृथ्वीको तल्लो भागमा पुग्नेछन्, तिनीहरू तरवारको शक्तिलाई दिइनेछ, तिनीहरू स्यालहरूका भाग हुनेछन्, तर राजा चाहिँ परमेश्वरका आनन्दित हुनेछ, उसको नाउँ लिएर क्रिया हाल्नेहरू हरेको गौरव हुनेछ, किनकि झुट्टा बोल्नेहरूका मुख थुनिनेछन्। ओ ख्रिस्टप्रति विश्वासीको भक्तिको कस्तो महिमित तस्वीर छ। त्यसपछि हामी आगे देख्नेछौ, घामले डढेकी दासी केटी। श्रेष्ठ गीत 1:5-6 पदमा भनिएको छ, श्याम वर्णकी तर सुन्दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरू जस्ता अथवा सलमाका पालका पर्दाहरू जस्ता, घामले डढेर अलिक काली भए तापनि मेरो अवहेलना नगर्नुहोस्। मेरा दाजुभाइहरू मदेखि असन्तुष्ट थिए, उनीहरूले मलाई दागबारी हेरचाह गर्न पठाए, यसै कारण मैले मेरो आफ्नै दागबारीको हेरचाह गर्न पाइन। केदारका पालहरू चाहिँ कालो भेडा र काला बाख्राको छालबाट बनाइन्दथ्यो। त्यस मुलुकमा आज पनि एक ठाउँदेखि अर्को ठाउँमा बसाइसरी रहने भेडा बाख्रा पालेर जीविका चलाउने मानिसहरू देख्न सकिन्छ जससँग काला पालहरू हुन्छन्। जब दुलहीले भन्छ कि तिनी काली छिन् श्याम वर्णकी छिन्, तिनले आफ्नो जातिको संकेत गरिरहेकी छैनन्। तिनी अफ्रिकन मुलुककी जातिकी केटी थिइनन्, तिनी सुनेमको क्षेत्रबाटको यहुदी केटी थिइन्। तिनले आफ्नो कालो रंग रूपको वर्णन गर्छिन् कि कसरी यो हुन आयो। तिनका परिवारहरू ठेकामा कमाउने वा ठेका पठा लिने किसानहरू थिए र तिनीहरूले सुलेमानको दागबारी ठेकामा लिएथे र तिनका दाजुभाइहरूले तिनलाई त्यस दागबारीमा काम गर्न लगाए। तिनलाई घामले डढेकी थिइन् तिनलाई अति नै नराम्रो गरेर अनि भन्छिन्, म घामले डढेर अलिक काली भएको छु। तिनी काली जरूर भएकी थिइन् तर तिनी सुन्दरी थिइन्, ब्ल्याक ब्युटी थिइन्। मित्र, सबभन्दा महत्वपूर्ण कुरा यो हो कि चाहे हाम्रो रूप रंग कालो होस् या गोरो, तर जब हाम्रो हृदय परमेश्वरसँग सही छ त्यो सबभन्दा सुन्दर रूप हो। छालाको रंग रूप रंग कति पनि महत्वपूर्ण छैन, हृदयको रूप रंग महत्वपूर्ण कुरा हो। मित्र, फेरि त्यस केटीतिर फर्कौं जो घामले डढेकोले गर्दा काली भएकी छिन्। तिनी पाखा पाखै बाहिर काम गरिरहेकी छिन् किनभने तिनी दाजुभाइहरू तिनका दाजुभाइहरू तिनीसँग रिसाएका थिए र तिनीहरूले त्यस केटीलाई दागबारी हेर्न लगाए। त्यसपछि तिनी भन्छिन्, यसकारण मैले मेरो आफ्नै दागबारीको हेरचाह गर्न पाइन। यसरी त्यस केटीले आफ्नो बारेमा सूचित गर्छिन्। तिनीसँग केही प्राकृतिक स्वाभाविक सुन्दरता थियो, नेचुरल ब्युटी थियो, तर आफ्नो शरीरलाई रूप रंगलाई स्याहार सुसार गर्ने, कोरी बाटी गर्ने, नुहाई धुवाई गर्ने, मेकअप गर्ने समय थिएन। आफैलाई राम्ररी सुन्दरी गरेर सजाउने समय थिएन, कारण तिनलाई दागबारीमा कड़ा काम गर्न लगाइएको थियो र कामै सधैँ व्यस्त हुन्थिन्। मित्र, मानव जाति परमेश्वरको उपस्थितिमा सुन्दर छैन। कहिलेकाहीँ हामी यस्तो विचार गर्दछौं कि परमेश्वर हामीमा चाक लिने, रुचि लिने कुरा यस कारणले हो किनभने हामी सुन्दर असल सन्तानहरू हौं, सुन्दर र असल मानिसहरू हौं। वास्तवमा हामी कुरूप हौं, हामी घामले डढेको जस्तै कुरूप छौं। हामी स्वाभाविक रूपमा उहाँप्रति आकर्षक छैनौं, तर उहाँ भन्नुहुन्छ कि उहाँले हामीलाई सुन्दर बनाउनुहुनेछ। त्यो नै सुन्दर अद्भुत तस्विर हो जुन एफिसी 5 अध्यायमा हामीलाई दिइएको छ। मित्र, पतिको निम्ति दिएको उदाहरण चर्चको लागि, मण्डलीको लागि ख्रिस्टको प्रेम हो। एफिसी 5 अध्याय 25-27 पदमा भनिएको छ, सुन्नुहोस्, हे पतिहरू हो, आफ्ना आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई, जसमा दाग वा चौरी वा यस्तो अरू कुनै कुरा हुँदैन तर पवित्र र निष्कलम हुन्छ, देख्नुभयो। ख्रिस्टले हामीलाई ब्युटी पार्लरमा लगिरहनु भएको छ र उहाँले हामीलाई उहाँको दुलहीको रूपमा सजाउनुहुनेछ, जसमा दाग वा चौरी वा यस्ता अरू कुनै खोटहरूका कुराहरू हुने छैनन्, तर पवित्र र निष्कलङ। त्यसपछि हामी देख्नेछौ खर्क चरण। अहिले कहानी अगाडि बढ्दछ। सुलेमी केटी त्यो गोठालासँग बोल्छिन् जसलाई तिनले भर्खरै मात्र भेटेकी छिन्। एक अध्याय सात पदमा भनिएको छ, हे मेरा साँचो प्रेमी, आफ्ना भेडा बाख्रा तपाईँ कहाँ चराउनुहुन्छ? दिउँसो तपाईँ तिनीहरूलाई कहाँ विश्राम गर्न दिनुहुन्छ? मलाई भन्नुहोस् र तपाईँका साथीहरूका बगालका पछि पछि फिरन्ता झै मैले हिँड्न नपरोस्। त्यो मानिस, त्यो गोठाला मानिस असामान्य गोठाला देखिन्थे। यस कुरामा कि उसँग कति पनि भेडाहरू थिएन जुनको तिनले देख्न सकिनन्, त्यसकारण तिनले उत्सुकतापूर्ण उसको भेडाको बारेमा प्रश्न खड़ा गरे। गोठाला कुटिल युक्तिपूर्ण भएको देखिन्थे। अनि अहिले सत्त भन्दा गहिराईमा हेरौं र केही बहुमूल्य कुरा देखौं। प्रभु येशूले भन्नुभयो युहन्ना दश अध्याय चौध र सोह्र पदमा, असल गोठाला म नै हुँ अनि म मेरा भेडाहरूलाई चिन्छु अनि मेरा आफ्नाहरूद्वारा म चिनिएको छु अनि मेरा अरू भेडाहरू छन् जो चाहिँ यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्नेछन् अनि एउटै बगाल र एउटै गोठालोका हुनेछन्। अमित्र, त्यो सुलेमी केटीले त्यस गोठालालाई उसको अन्य भेडाहरूको बारेमा अरू भेडाहरूको प्रश्न सोधे झैं हामी पनि यसरी प्रश्न सोध्दछौ कि सुसमाचार नसुन्ने अन्य जातिहरूको स्थिति कस्तो हुनेछ? के तिनीहरू पापैमा निन्दित गुमेका हुनेछन्? हामी चुनावको सिद्धान्तको डक्ट्रिन अफ इलेक्सनको बारेमा जान्न चाहन्छौ। हामी यो जान्न चाहन्छौ कि यो त्यो फलना उद्धार पाएको छ या पाएको छैन, अनि हाम्रा वरिपरि रहने मानिसहरूको बारेमा आफ्नो इन्साफ दिन्छौ। मित्र, ख्रिष्टमा अन्य मानिसहरूका स्थितिको बारेमा प्रश्न सोध्नको सट्टामा हामीले यो कुराको निश्चय बनाउन आवश्यक छ कि हामी उहाँको भेडा हौ वा होइनौ। त्यो हाम्रो सिधा वास्ता र ख्यालको कुरा हो। गोठाला तिनको उत्तर दिन्छन्। गोठालाले त्यस केटीको उत्तर दिन्छन्। सुन्नुहोस्, आठ पदमा भनेको छ, पद आठमा, हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी आफै यो कुरा जान्दैनौ भने गएर भेडा बाख्राका पाइला पहिल्याउँदै जाऊ र गोठका छाप्रोको छेउमा आफ्ना पाठालाई चराऊ। अनि यो नै प्रभु येशूको हामीलाई पनि उत्तर हो, आफ्ना पाठहरूलाई चराऊ। साना पाठहरू चलाउन आवश्यक छ। अनि मित्र, हामी सबैजना त्यस वर्गमा आउँछौ। पत्रुसले त्यसलाई त्यस तरिकामा राख्छन्। पहिलो पत्रुस दुईको दुई पदमा, नयाँ जन्मिएका बालकहरू झैं वचनको विशुद्ध दूतको तृष्णा गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ भनिएको छ। पद आठको अन्तिम खण्डमा, गोठालाका छाप्रोको छेउमा आफ्ना पाठहरूलाई चराऊ। विश्वासीहरू आफैलाई गोठालाको छाप्रो वा पालको छेउमा चराउन आवश्यक छ, किनभने त्यो नै स्थान हो जहाँ घाँसहरू असामान्य रूपमा हरिया हुन्छन्। निश्चय नै यो परमेश्वरको वचन हो जुनमा हामी चर्नु पर्दछ, खुवाइनु पर्दछ अनि त्यसको खानु पर्छ। हामी अरूलाई चराउन खुवाउन सक्दैनौ र परमेश्वरको वचनको आनन्दको बारेमा बताउन सक्दैनौ जबसम्म यो हाम्रो निम्ति आनन्द हर्षको हुँदैन। अमित्र, परमेश्वरको वचनको खानु पर्दछ, त्यसपछि हामीले यो वचनको अरूहरूलाई दिनुपर्छ। ख्रिष्टको दुलही जसलाई भविष्यमा उहाँको सामने पेश गरिनेछ, आज परमेश्वरको वचन बाहिर दिनुपर्छ। पद आठको पहिलो खण्डमा भनिएको छ, हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी आफै यो कुरा जान्दैनौ भने। मित्र, त्यहाँ धेरै कुराहरू छन् जुनको लागि हामीसँग उत्तर छैन। हामी जान्दैनौ त्यहाँ धेरै कुरा। जब म नयाँ विश्वासी थिएँ, म हरेक कुराको उत्तर पाउन कोसिस गरे। त्यसपछि मलाई कुनै परमेश्वरको जन्ने सल्लाह दिए कि जुन कुरा तिमी जान्दैनौ त्यस कुराले तिमीलाई डिस्टर्ब यानि शान्ति भङ्ग र व्याकुल र हतोत्साह नगरोस्। के तपाईँ जान्नुहुन्छ कि ख्रिस्ट तपाईँको पापहरूको निम्ति मर्नुभयो? के तपाईँ जान्नुहुन्छ कि तपाईँ उहाँमा भरोसा र विश्वास गरिरहनु भएको छ? के तपाईँ उहाँको यानि उहाँमा आश्रित भइरहनु भएको छ? तपाईँ भन्न सक्नुहुन्छ, म जान्दछु कि मेरा उद्धारक जीवित हुनुहुन्छ। तपाईँ भन्न सक्नुहुन्छ, म जान्दछु कि म कसमा विश्वास गरेको छु। पाउले त्यो भन्न सके, तर म यो कुरा देख्दिन कि पाउले भनिरहेका छन् कि चुनावको सिद्धान्तको बारेमा हरेक उसले जान्दथे। त्यसकारण हामीले नजानेका कुराहरूलाई कहिले पनि डिस्टर्ब हुन, शान्ति भङ्ग गर्न, हतोत्साह गर्न अनुमति नदिऊ। त्यही नै त्यो गोठालाले त्यस केटीलाई भनिरहेका छन्, तिमीले नजानेका कुराहरूमा चिन्ता नगर, दुखी नहौ, खालि तिम्रा पाठहरूलाई चराऊ, त्यो नै तिम्रो उत्तरदायित्व हो। बस अर्को दिनमा हामी देख्नेछौ दुलहिनको सजावट। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिऊ।
जीवनको आशै थिएन, केवल निराश थियो, जीवन जिउन गाह्रो थियो। एक्लो थिए कुनै सहारा, विवश थिए, लाचार थिए, थिएन कतै कुनै सहारा। डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी, त्यागिए थे सबै बाचा, आफ्नो भन्ने कोही थिएन। एक्लो थिए जीवन नै नयाँ भयो, निगाह यीशुको पाए जब जीवन नै नयाँ भयो। भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो, यीशु नै रहेछन् साँचो मित्र।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहन्छौ हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।